नमस्कार। कार्यक्रम पानी र सरसफाईमा तपाईंलाई स्वागत छ। म जानुका दुवाडी। कार्यक्रम पानी र सरसफाई खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी रेडियो कार्यक्रम हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाई एक्सन अगेन्स्ट हंगर एसएफको प्राविधिक सहयोग, युकेएडको आर्थिक सहयोग र लाङटाङ संरक्षण सरोकार समाज ल्याकोसको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो। एसएफ आपतकालीन अवस्थामा प्रतिकार्यका साथै खानेपानी, सरसफाई, पोषण तथा स्वास्थ्य, खाद्य सुरक्षा र जीविकोपार्जनका साथै मानसिक स्वास्थ्य तथा हेरचाहको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो। एसएफ अहिले नुवाकोट र रसुवा लगायतका जिल्लामा खानेपानी, सरसफाई र पोषणको क्षेत्रमा कार्यरत छ। कार्यक्रम पानी र सरसफाईको आज 247 अंक हो। आजको कार्यक्रममा हामी रसुवाको आमा छेदुङ गाउँपालिकाको ठूलो हाकुमा भएका पोषणका कार्यक्रम, पोषण र स्वास्थ्यका क्षेत्रमा त्यहाँको स्थानीयमा भएको बुझाई र एसएफले कसरी त्यस ठाउँमा पोषणको क्षेत्रमा काम गरिरहेको छ भन्ने विषयमा केन्द्रित हुन्छौ। तर कार्यक्रमको शुरूआतमा सुनौ खानेपानी र सरसफाई सम्बन्धी खबर साथी सजना तिमल सिन्हाबाट।
खानेपानी र सरसफाई गतिविधि।
कर्णाली प्रदेशको विकट जिल्ला मुगुलाई खुल्ला दिशामुक्त घोषणा गरिएको छ। 97% घरधुरीले चर्पी निर्माण गरेपछि मुगुलाई देशको 55 खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको हो। एक नगरपालिका र 3 गाउँपालिका रहेको मुगुमा निर्माण भएका शौचालय परिवारका सबै सदस्यले प्रयोग गर्ने गरेको र 72% शौचालयमा सरसफाई सामग्री उपलब्ध रहेको जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले दावी गरेको छ। संखुवासभालाई पनि खुला दिशामुक्त जिल्ला घोषणा गर्ने तयारी भएको छ। छिनछिनमा पानी पर्ने अनि घाम लाग्ने भइरहेकाले स्वास्थ्यप्रति सचेत रहन डाक्टरले सुझाव दिएका छन्। छिनछिनमा पानी पर्ने अनि घाम लाग्दा वातावरण प्रतिकूल बनेको र सरुवा रोगका किराणु सक्रिय हुने भएकाले सतर्क रहन डाक्टरले सुझाव दिएका हुन्। घाम पानीका कारण सरुवा रोगका किटाणुको संक्रमण उच्च हुने हुँदा खानपान र जीवनशैलीमा विशेष ध्यान पुर्याउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनले आग्रह गर्नुभयो। यस्तो बेला बाहिरको खाना सकेसम्म नखान, खानै परे उमालेको पानी वा क्लोरिन हालेको पानी मात्रै पिउन पनि डाक्टर पुनले सुझाव दिनुभएको छ। जिल्ला खाद्य संस्थानबाट रूकुम पश्चिमको दुर्गम क्षेत्रमा पठाइएको चामलमा किरा लागेको भन्दै स्थानीय बासिन्दाले फिर्ता गरेका छन्। जिल्लाको 8 बिस्कोट नगरपालिका वडा नम्बर 1 र 2 स्याला खदीमा पठाएको चामल म्याद गुज्रिएको भन्दै स्थानीयले फिर्ता पठाएका हुन्। स्याला खदीका लागि 600 क्विन्टल चामल छुट्याइएकोमा वितरणका लागि लगिएको 40 क्विन्टल चामल फिर्ता पठाइएको हो। स्थानीय चन्द्रमाया यरीले आफूहरू चामल लिन गए पनि किरा लागेको देखेर रित्तै फर्किएको गुनासो गर्नुभयो। दुर्गम क्षेत्रमा ठेकेदारले म्याद गुज्रिएको गुणस्तरहीन चामल वितरण गर्न खोजेको स्थानीय देव बहादुर ऐरीले बताउनुभयो। जिल्ला खाद्य संस्थानका चन्द्र खड्काले भने प्रयोग गर्न मिल्ने म्याद भएकै चामल पठाइएको दावी गर्नुभएको छ। गर्मी शुरू भएसँगै डोटीमा आँखा पाक्ने रोगको महामारी फैलिएको छ। शुरूमा आँखा चिलाउने तथा पछि गएर आँखा रातो हुने र आँखाबाट पानी बग्ने समस्या देखिन थालेको छ। दूषित हावा पानीका कारण रोग सर्ने हुनाले आत्तिहाल्ने अवस्था भने नरहेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डाक्टर राजेश बाहुनले बताउनुभयो। उहाँका अनुसार गर्मीका कारण आँखा पाक्ने बिरामीको समस्या अस्पतालमा दैनिक 6 भन्दा बढ़ी पुग्ने गरेका छन्। त्यहाँका मेडिकल तथा क्लिनिकहरू पनि आँखा पाक्ने बिरामीको दैनिक भीड़ लाग्ने गरेको छ। आँखा पाक्ने रोगमा सबैभन्दा बढ़ी स्कूले केटाकेटी र बुढ़ाबुढ़ीहरू रहेका छन्। मोरङको कानेपोखरी गाउँपालिका औपचारिक रूपमा खुला दिशामुक्त क्षेत्र घोषणा भएको छ। जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिका संयोजक नरेश पोखरेल र विशेष अतिथि लगायतको सहभागितामा खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो। घोषणा गरिएका मोरङ जिल्लाको 17 स्थानीय तहमध्ये कानेपोखरी गाउँपालिका 8 पर्दछ। अन्य 9 स्थानीय तहमा भने घोषणा हुन बाँकी छ। 68 सालको जनगणना अनुसार कानेपोखरी गाउँपालिका पालिकामा घर परिवार संख्या 8683 रहेका छन्। 75 साल जेठसम्म घरधुरीको संख्या 8867 रहेको गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ। जसमध्ये 8862 घरले शौचालय बनाएर प्रयोग गर्दै आएको गाउँपालिकाले जनाएको छ।
सुन्नुभयो खानेपानी र सरसफाई खबर, प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी सजना तिमल सिन्हा। तपाई अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम एसीएफ र युकेटको आर्थिक र प्राविधिक सहयोग तथा लाङटाङ संरक्षण सरोकार समाज ल्याकोसको समन्वयमा कम्युनिकेशन कर्नरले उत्पादन गरेको हो। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुनिरहनु भएको छ। अब भने हामी तपाईंलाई रसुवाको आमा छेदुङ गाउँपालिका ओडा नम्बर 2 रहेको ठूलो हाकुतर्फ लैजान्छौं। रसुवाको धुन्चेबाट झण्डै एक दिनको पैदल यात्रापछि पुगिन्छ आमा छेदुङ गाउँपालिकाको ठूलो हाकु। भूगोलले टाढा र विकट भए पनि त्यहाँका नागरिकमा आमा र बच्चाको स्वास्थ्यमा कसरी ध्यान दिने भन्ने बारे धेरै नै चेतना रहेछ। एक रिपोर्ट साथी मोहन पौड्यालबाट।
केही समय अघिसम्म परम्परागत तरिकाले आफ्ना बालबालिकाको स्याहार सुसार गर्दै आएका रसुवा आमा छेदुङ गाउँपालिका वडा नम्बर 2 ठूलो हाकुका स्थानीय बासिन्दाहरूमा अहिले धेरै परिवर्तन आएको छ। एक्सन एगेन्स्ट हंगर एसीएफले आयोजना गरेको बेबीवास कार्यक्रममा सहभागी भएपछि उनीहरूको जीवनशैली फेरिएको हो। बालबालिकालाई कस्ता खानेकुरा खुवाउँदा फाइदा हुन्छ अनि कस्ता खानेकुराले बेफाइदा गर्छ भन्ने विषयमा अहिले उनीहरू धेरै बुझ्ने भएका छन्। कार्यक्रमबाट धेरै कुरा थाहा भएपछि अहिले उनीहरूले 6 महिनासम्म बालबालिकालाई आमाको दूध मात्रै खुवाउने गरेका छन्। यसरी 6 महिनासम्म बालबालिकालाई आमाको दूध मात्र खुवाउनेको फाइदाबारे बताउनुहुन्छ रसुवाको ठूलो हाकुकी छेमिन तामाङ।
पहिला त के 3 महिनादेखि खाना दिन्छ नि है आमाहरूले, अहिलेको समयमा अहिलेको हामीले चाहिँ दिए छैन। सबैले यसरी के अरे यसरी दिनुपर्छ रे, यसो दिनु हुँदैन रे, 6 महिनाको बच्चालाई दुध मात्रै दिनुपर्छ रे भनेर। किन भनेपछि पहिलाको आमाहरूले थाहा छैन, अहिलेको आमाहरूले चाहिँ के अरे यस्तो दिनु हुँदैन रे, दिमाग बोध आउँछ रे, के अरे बच्चाको पेट अलि सानो हुन्छ रे, के यस्तो कुरा भन्छ अनि नदिएको।
बालबालिकाहरूको राम्रो स्वास्थ्यका लागि पोषणसँगै उपयुक्त सरसफाईको पनि भूमिका उत्तिकै हुन्छ। सरसफाईमा ध्यान दिन सकिएन भने जति नै मिलाएर पौष्टिकयुक्त खानेकुरा खुवाए पनि बालबालिकालाई रोगजन्य जोखिमबाट जोगाउन सकिँदैन। सरसफाईका लागि आफूले सिकेका कुराहरू यसरी नै लागू गरेको बताउनुहुन्छ छेमिन तामाङ।
त्यसमा चाहिँ खानेपानीको सुरक्षित पानी, त्यसपछि के अरे बच्चाहरू खेल्ने ठाउँ के अरे सफा हुनु पर्यो रे, अनि फेरि टोइलेटमा के अरे गर्नलाई बच्चालाई के अरे बाहिर नदिनु रे, टोइलेट मात्रै गर्नुपर्छ रे, अनि फेरि के अरे व्यक्तिगत सरसफाई गर्नुपर्छ रे, बच्चाहरूले एकदम सफा सुखा राख्नुपर्छ रे, यस्तो कुरै हो।
गाउँघरतिर कामको चटारो बढी नै हुन्छ, विशेष गरी महिलाहरूलाई घरभित्र र घर बाहिरको काम गर्न भ्याइ नभ्याइ हुन्छ। आफ्ना बालबालिकाहरूको उपयुक्त स्याहार गर्न र विभिन्न संघ संस्थाले आयोजना गर्ने चेतनामूलक कार्यक्रममा सहभागी हुन पनि रसुवाको ठूलो हाकुका महिलाहरूलाई समय मिलाउन हम्मे हम्मे पर्छ। केही कुरा सिक्न पनि मेलापातको समय बाहेक बिहान बेलुकाको समय नै मिलाउनुपर्छ उनीहरूलाई। दिउँसोको समय नमिले पनि बिहान बेलुकाको समय मिलाएर कार्यक्रम तथा छलफल आयोजना गर्ने गरेको बताउनुहुन्छ ल्याकोसकी सहजकर्ता लक्ष्मी तामाङ।
आफ्नो बच्चाले चाहिँ कतिको राम्रो गरिरहेछ कि छैन भनेर चाहिँ हामी हेर्न जान्छौँ घर घरमा पनि। अब ग्रुप सेसनहरू चलाउँदा पनि हामीलाई एकदम समस्या छ होइन, किन भन्दाखेरि अब मैले भनिहालेन अघि नै अब एकदम बिजी छ उनीहरू, एउटा सानो 1 घन्टाको टाइम पनि दिन सकिँदैन। अब ग्रुप सेसन भनेको अब एउटा टाइम हुन्छ होइन, 1 घन्टाको जति सेसन हुन्छ त्यो टाइममा पनि उनीहरू आउन एकदम मुस्किल हुन्छ कि, त्यो बेलामा चाहिँ हामीलाई एकदम समस्या पनि छ। समस्या त एकदम समस्या नै छ, तर हामी अब भोलि पर्सि अब 2-3 दिन यदि ग्रुप सेसन चलाउनु पऱ्यो भने चाहिँ त्योभन्दा अगाडि नै खबर गरिसकेका हुन्छौँ, यो टाइममा चाहिँ तपाईँहरूले टाइम जसो भए निकाल्नुहोस्, त्यो टाइममा चाहिँ हामी धेरै लिँदैनौँ, 1 घन्टा जति भए नि लिन्छौँ, तर कुन टाइममा तपाईँहरूलाई एकदम सजिलो हुन्छ कार्यक्रम चलाउँदाखेरि मिटिङहरू बस्दाखेरि त्यो भनेर।
ठूलो हाकुका महिलाहरूमा एकातिर औपचारिक शिक्षाको कमी छ, त्योभन्दा बढी समस्या नेपाली भाषा थोरैले मात्रै बुझ्छन्। उनीहरूलाई कुनै पनि कुरा बुझाउनै गाह्रो छ। अप्ठ्यारोका बावजुद पनि उनीहरूले धेरै कुरा सिकिसकेका छन् भन्नुहुन्छ ल्याकोसकी सहजकर्ता लक्ष्मी तामाङ।
समस्या त समस्या नै छ नि, उनीहरूले त्यति राम्रोसँग बुझिँदैन होइन भनेको, हामीले जति यसरी सोच्नौ सुनाउँछौँ भन्छौँ तर उनीहरूले एकदम गाह्रो मान्छ कि, गाह्रो चाहिँ एकदम गाह्रो गरी बुझ्छ। एउटा सुरुमा त भाषाको होइन भनेको बुझ्दैन त्यो, अब जस्तै अब म त यहीँको स्थानीय हो होइन, म त अब आफ्नै भाषाबाट सम्झाउँछु भन्छु, तर जस्तै बाहिरबाट सरहरू आउनुहुन्छ कुनै टाइममा, अब सरहरूसँग बसेर ट्रेनिङहरू दिँदाखेरि उनीहरूले एकदम बुझ्दैन कि, बुझ्दैन होइन, अब राम्रोसँग चाहिँ बुझिँदैन, त्यस्तै हो, समस्या चाहिँ छ।
कुपोषणबाट बालबालिकालाई जोगाउनका लागि विशेष गरी खाना र सरसफाईमा ध्यान दिनुपर्छ। शिक्षा र चेतनाको कमीले गर्दा कुपोषणको जोखिम बढ्ने गर्छ। कुपोषणबाट बालबालिकालाई जोगाउन के गर्नुपर्छ त? अल्का अस्पतालका डाक्टर विद्या श्रेष्ठ थापा।
हामीले जुन बच्चाहरू जन्मेपछि फिटिङ गर्छौँ, फिटिङको सँगसँगै उहाँहरूलाई चाहिँ खानपानमा पनि हामीले जोड दिनुपर्छ, त्यो सँगसँगै अरू खानाहरू खुवाउनुपर्छ भन्ने कुरामा चाहिँ हामीले उहाँहरूलाई एउटा जनचेतनाको रूपमा चाहिँ हामीले जानकारी गरायो भने यो पक्कै पनि कम हुन्छ। जस्तै अब जन्मिन साथ हामीले दुई वर्षसम्म आमाको दुध आइन्जेल खुवाउनै पर्छ। अहिले अब कतिपय कुराहरू अब भनौँ न आफ्नो फिडिङ नगरिकन बट्टाको दुधहरू खुवाउने यस्तो जुन प्रचलन छ त्यसलाई चाहिँ हामीले हटाउनै पर्छ। र बच्चाको दुध खाँदा खाँदै आमाको दुध खाँदा खाँदै उहाँहरूलाई चाहिँ न्युट्रिसन डाइटहरू जस्तै अब के भन्छ सर्वोत्तम पिठोले बनेको जुन पिठोले बनेको के भन्छ लिटो हुन्छ त्यो खुवाउने, खाना खान सक्ने भएपछि खाना सँगसँगै सागसब्जी पनि राखेर खुवाउनु पर्यो, त्यस्तै गरेर गेडागुडीको झोल गरेर विभिन्न यो खानाहरूमा हाम्रो विभिन्न डाइटहरू मिलाएर चाहिँ उहाँहरूलाई खायो भने पक्कै पनि उहाँहरूको ग्रोथ एन्ड डेभलपमेन्टमा चाहिँ हेल्प हुन्छ।
नेपालमा बालबालिकाहरू धेरै संक्रमित हुने रोगहरूमा निमोनिया, झाडा पखाला जस्ता रोगहरू पर्ने गरेको चिकित्सकहरू बताउँछन्। स्वस्थ खानेकुराको अभाव भएमा अथवा भएकै खानेकुरालाई पनि उचित तरिकाले बनाएर खुवाउन सकेन भने बालबालिकामा कुपोषणको समस्या हुने गर्छ। गर्भवती अवस्थामा आमाले राम्रो खानेकुरा खान नपाउँदा पनि बालबालिकामा कुपोषणको समस्या हुने गरेको छ। त्यस्ता आमाबाट बच्चा जन्मदा कम तौलको बच्चा जन्मने र बच्चामा कुपोषणको समस्या हुने गर्छ। नेपालमा बालबालिकामा कुपोषणको अवस्थालाई हेर्दा बाल स्वास्थ्य महाशाखा हेल्थ सर्वे 2016 एक तथ्याङ्क अनुसार 36% दीर्घ कुपोषण, 10% शीघ्र कुपोषण, सूक्ष्म कुपोषण तत्वको कमीले देखिने रक्त अल्पताको समस्या 50% भन्दा बढी हुने गरेको छ।
तपाईं अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। कार्यक्रम पानी र सरसफाई एसएफको प्राविधिक सहयोग, युकेडको आर्थिक सहयोग र लाङटाङ संरक्षण सरोकार समाज ल्याकुसको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो। कार्यक्रममा हामी खानेपानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धीका विषयलाई समेट्दै आएका छौं। बालबालिकाहरूको हेरविचार गर्ने काम महिलाहरूकै एकलौटी ठेक्का हो भन्ने पुरानो सोच तोड्दै आएका छन् पछिल्लो समय पुरूषहरूले पनि। उनीहरूले पनि आफ्ना बालबालिकाहरूको खानपिन र सरसफाईमा चासो दिन थालेका छन्। रसुवाको ठूलो हाकुमा एसीएफले आयोजना गरेको बेबी वास कार्यक्रममा एकमात्र पुरूष सहभागी प्रेम लामा तामाङलाई तपाईँले आफ्नो बच्चाको खानपिन र सरसफाईमा कसरी ध्यान दिने गर्नुभएको छ भनेर मैले सोधेकी छु।
अब सकेसम्म ध्यान दिइरहेको छु, अब सकेसम्म अब आफ्नो अब दायित्व आफ्नो अब के कस्तो छ आफ्नो औकात अनुसार छ अब ध्यान दिइरहेको छु।
के गर्नुहुन्छ, कसरी खानपिनमा के खुवाउनुहुन्छ बच्चाहरूलाई?
दुई वर्ष भइसक्यो, अब दुई वर्ष भएपछि त अब दुध खानेकुरा नै हुँदैन, अब दुध त छोडिसक्यो। थप अब पोसिलो खानेकुराहरू अब कहिले अन्डाहरू दिने, माछा मासु दिने, अनि फलफुलहरू दिने, अनि सागसब्जीहरू दिने, अनि थप खानेकुराहरू चाहिँ दुधहरू दिइरहेको छ।
तपाईँले यसरी बच्चाहरूलाई पौष्टिक तत्त्व भएको खानेकुराहरू खुवाउनु पर्छ भनेर चाहिँ कसरी सिक्नुभयो?
अब स्कुलदेखि नै थाहा भएको, अब स्कुलबाटै अब थाहा पाएको, अब विभिन्न बेबीवास कार्यक्रममा हाम्रो लक्ष्मीज्यूले पनि भन्दै गर्नुहुन्थ्यो र त्यहीँबाट थप उहाँबाट भन्ने कुराबाट नि थाहा पाएर यो कुरा त अलरेडी अब पहिल्यै अब सिकिरहेकै कुरा हो स्कुल लेभलमै।
हजुर, एसिएफले पनि केही समय अगाडि यहाँ तालिम दिएको थियो, त्यसमा तपाईँ पनि सहभागी हुनुभएको थियो होइन?
हजुर, अनि आमा चाहिँ नभएर धुन्चे कारण छोरा बिरामी भएर धुन्चे लगेको थियो र अब आउनै पर्यो भनेपछि अनि अब मिल्छ कि मिल्दा भने आउनु, अब मिल्नु, तपाईँ सिकेर चाहिँ आफ्नो बुढीलाई चाहिँ अलि भन्दिनँ भनेपछि आज म चाहिँ अनि आएको र त्यहाँ पनि धेरै कुराहरू सिकेँ बच्चाको विषयमा।
हजुर, अब कतिपयको परिवारमा चाहिँ महिलालाई नै कार्यक्रममा जान पनि नदिने त्यस्तो खालको परिवार हुन्छ, तपाईँ आफै एउटा बच्चाको बाबा भएर आफै कार्यक्रममा आउनुभयो, तपाईँलाई केले त्यो तान्यो कार्यक्रममा?
अब यस्तो अब त्यो अब नआउने भनेको चलन त अब त उति छैन, पहिला चाहिँ थियो, अब किन भन्दाखेरि महिलालाई हरेक कुरा प्राथमिकता नदिने कुराहरू थियो, अहिले त अब 33% त महिलाले प्राथमिकता दिनुपर्छ भन्ने कुराहरू त छ, र अब भयो भने अब बुढीले पठाइदिएको भए त अलिक धेरै राम्रो हुन्थ्यो, सजिलो पनि हुन्थ्यो, उसले र मैले बुझ्नुमा धेरै फरक हुँदो रहेछ कि आमा र बुवामा धेरै फरक हुन्छ।
कस्तो खालको फरक हुँदो रहेछ?
अब त्यही हो कि अब आमा र बाबुको माया पनि धेरै फरक, आमाले जति बुवाले माया गर्नै सक्दैन बाबुलाई, किन आमा भनेको आमै हुँदो रहेछ, र आमाले सिकेको कुरा चाहिँ अनि त्यो जस्तो त्यो आमा शिक्षित भयो भने अनि बच्चा अवश्य शिक्षित हुँदो रहेछ कि बुवा मात्र भएर नहुने रहेछ भन्ने कुराहरू भयो, र सकेसम्म बुढीले नै पठाइदिएको भए राम्रो हुन्थ्यो, र म आउनु कारण चाहिँ अब किनभने अब मैले बुझेँ भने अब मैले बुढीले भनिदियो भने केही बुझिन्छ नि, मै आएन भने कसरी थाहा हुने भन्ने कुरा कि अब अरूले त त्यही हो, अब भन्दै भन्दैन, अब आफूले त राम्रोसँग बुझ्दैन अरू मान्छेले, म आएपछि त अब मैले अलिकति बुझेँ भने आफ्नो बुढीले नै अब सम्झाउनुहुन्छ, अब आमा र थप मैले पनि बच्चाको लागि चाहिँ अब स्याहार सुसारको लागि पालन पोषणको लागि मैले पनि हेल्प गर्न सकिन्छ भन्ने धारणाले चाहिँ म चाहिँ आएको।
कार्यक्रममा आइसकेपछि चाहिँ कस्तो लाग्यो तपाईँलाई? त्योभन्दा अगाडि त त्यस्तो ट्रेनिङहरूमा बस्नु भएको थिएन नि?
त्यस्तो त थिएन, अनि मलाई त कस्तो अनि अचम्मै लाग्यो कि एकचोटि त, अनि कस्तो मलाई अप्ठ्यारो पनि लाग्यो है, आमाहरू मात्र छ म एक्लै अनि केटा मान्छे, अनि अप्ठ्यारो पनि लाग्यो, तर के अप्ठ्यारो होइन, अब अप्ठ्यारो त लाग्यो, जस रमाइलो पनि भयो अनि जस खुसी पनि लाग्यो, र अनि थप अनि धेरै कुराहरू सिक्न पायो।
हजुर, तपाईँको श्रीमतीले नै पठाउनु भएको जानु भनेर?
हजुर, अनि बुढीलाई भनेको ल तिमी आउनु पर्यो भनेको, अब म छोरा अलि निको भएको छ, धुन्चेमा छ, अब धुन्चे हाकु भनेको अब धेरै अन्तरको एक दिनको कुरा हो, अब एक दिनमा अब बच्चा पनि बिरामी छ नभए बोलाउँथ्यो, अनि त्यही भएर अनि बुढीले नै जानु तपाईँ सिक्नु अनि पछि मलाई पनि भन्नुपर्छ है भन्ने अब बुढीकै अब योजना अनुसार म पनि आएँ प्रोग्राममा।
के कुराहरू सिक्नुभयो त तपाईँले त्यो तालिममा? बच्चाहरूलाई कसरी सरसफाई गर्नु पर्दो रहेछ, के खुवाउनु पर्दो रहेछ, जन्मेको कति समयदेखि कति समयसम्म कस्तो खालको खानेकुरा खुवाउनु पर्दो रहेछ?
धेरै कुरा सिकेँ, अब त्यसमा बच्चाहरूलाई अब के कति स्याहार सुसार गर्ने, के कति कति छवटा माध्यमहरू पनि सिकेको थिएँ, बच्चाको अब दिसा पिसाब व्यवस्थापन गर्ने, स्वास्थ्य अब खाने पानी खुवाउने, अब दुध उमालेर बच्चालाई दिने, अब बच्चाको अब स्याहार सुसारमा ध्यान दिने, अनि सरसफाई वातावरण राख्ने भन्ने कुराहरू चाहिँ अनि धेरै सिक्यो, र अब 2 वर्ष पुगिसकेपछि चाहिँ बच्चालाई चाहिँ अब दुध त खाँदैन बच्चाले, अब अफसेटल उसले चाहिँ छोडि नै हाल्छ 2 वर्ष पुगेपछि, अनि त्यसमा चाहिँ थप चाहिँ के हुन्छ भन्दाखेरि त्यसमा चाहिँ अनि थप पोसिलो खानेकुराहरू अब दिनु पर्यो, दुधहरू दाईहरू अब थप खानेकुरा चाहिँ बच्चालाई चाहिँ कुन खानेकुरा चाहिँ उपयुक्त छ, कुन खानेकुराले चाहिँ उसले पोसिलो बनाउँछ स्वस्थ बनाउँछ भन्ने कुरा चाहिँ खुवाउनु पर्छ भन्ने कुराहरू पनि भयो, अनि त्यो कुराहरू चाहिँ धेरै कुराहरू अब सिकेको छु, थाहा पाएको
छु।
पछिल्लो त्यही त दुध दहीहरू अब साग सब्जीहरू अब हरियो फलफुलहरू धेरै अब फ्रुटहरू अब साग सब्जी सबै कुरा चाहिँ अब जस पोसिले नै हुन्छ हरेक कुराहरू,
यहाँ नभएका कुरा यहाँ भएका कुराहरूलाई पनि मिलाएर खुवाउन सक्यो भने चाहिँ राम्रो हुँदो रहेछ भन्ने कुरा नि सिक्नु भयो होला होइन?
हजुर, त्यही कुराहरू सिक्यो।
एउटा बच्चाको सरसफाइको लागि र खाने कुराहरूमा ध्यान दिनको लागि चाहिँ एउटा बुवाको चाहिँ कस्तो खालको भूमिका हुँदो रहेछ?
अब बुवा आमा भनेको त मलाई त है आमा छुट्टै बुवा छुट्टै जस्तो लाग्दैन, अब बच्चाको लागि भनेको बुवा आमाको कर्तव्य चाहिँ बराबरै हो कि, अब त्यो बच्चालाई अब आमाले मात्र अब पोसिलो खानेकुरा दिनुपर्छ भन्ने कुरा नै हुँदैन, बुवाले नै बनाएर दिन सकिन्छ, बुवाले नै हेरविचार गर्न सकिन्छन्, अनि आमा मात्र कुनै पनि कुनै कस्तो छ भने अनि आमाले मात्र दिनुपर्ने, आमाले मात्र बच्चाको अनि दिसा पिसा सफा गरिदिनुपर्ने, आमाले मात्र बच्चाले सरसफाई गरिदिनुपर्ने धारणाहरू छ, तर ममा त्यस्तो छैन, म भनेको अनि बुढीसँग बुढीलाई हेल्प गर्ने, बच्चाको सरसफाइमा ध्यान दिने, पोसिलो खानेकुरा खुवाउने भन्ने धारणा भएको अलि भएको मान्छे जस्तै लाग्छ मलाई, अब होइन त्यस्तै अब म चाहिँ सकेसम्म अनि हरेक कुरामा अनि बच्चालाई आमाले सकेसम्म अनि जिम्मेवारी चाहिँ आमाले जति जिम्मेवारी निभाउनु त नसकेला, तर म चाहिँ अनि प्रयासहरू चाहिँ गर्छु बच्चालाई सकेसम्म अनि मायामा मात्र चाहिँ अनि दिन्छु।
हजुर, यो ठाउँमा बाबाहरूले बच्चाहरूको स्वास्थ्यमा कतिको ध्यान दिएको पाउनु भएको छ?
अब दिने त दिनेले दिइरहेको छ, नदिनेले त त्यही त हो नि, अब आमा मात्र हो, आमा भएन भने अब एक दुई दिन आमा भएन भने बच्चालाई सरसफाई नगरिदिने, अब त्यस्तै फोहोरै राखिदिने भन्ने छ। अब गर्नेले गरिरहेछ, मैले जस्तै अब अरू बुवाहरूले पनि जिम्मेवारी निर्वाह गरिरहेछ, नगर्नेले त अब त्यस्तै व्यवस्था नै गरिरहेको छ।
पछिल्लो समय अलिकति सोचाइमा चाहिँ परिवर्तन आएको हो बुवाहरूमा पनि, के पाउनु भएको छ?
परिवर्तन त अहिलेको जेनेरेसनमा त अब सबैले अब पढे लेखेको साथीहरूले त बुझि नै हाल्छ, अब थप अब सबैले अब थाहा नै छ अहिले त बच्चाकोलाई त्यो गर्नुपर्छ त्यो दिनुपर्छ भन्ने त पढेमा त पढेको छ, तर व्यवहारमा चाहिँ लागू गर्न चाहिँ अहिले अब जस अलिअलि त लागू भइरहेको छ र फुल्ले रूपमा चाहिँ आमाले जत्तिकै चाहिँ बुवाहरूले चाहिँ अनि गर्न सकिरहेको छैन।
हजुर, अलिकति पढे लेखे पनि म त अब केटा मान्छे हो, मैले किन सरसफाइमा ध्यान दिने, बच्चाकोलाई खानपिनमा ध्यान दिने, त्यो काम भनेको त महिलाको हो श्रीमतीको हो भन्ने सोचै अझै पनि केही मान्छेहरूमा छ। त्यसो भए
त्यस्तो सोच त छ कति मान्छेमा छ, तर अब हामीमा त त्यस्तो नहुनुपर्ने कुराहरू चाहिँ हामी छ, किनभने अब आमाले मात्र खानै पकाउनु पर्छन् बच्चालाई, अनि दिसा पिसाब सफा गरिदिनु पर्छन्, अनि कपडाहरू धोइदिनु पर्छ भन्ने कुरा हुँदैनन्। आमा बुवा भनेको बराबरै हो, अनि आमाको काममा चाहिँ हामीले पनि सहयोग गर्नुपर्छ बुवाहरूले। अब बुवाले थाल नै पखाल्नु हुँदैन भन्ने धारणा त छैन नि, पखाल्नु पर्छ, सहयोग गर्नुपर्छ, त्यस्तो हिसाब पनि त्यस्तो कुराहरू चाहिँ छ, हिसाबहरू चाहिँ अनि सब बराबर हो आमा बुवा भनेको। आमा नै अब हेल्प नै नगएपछि सबै जिम्मेवारी आमाकै हो नि, किन बिहे गर्नु पर्यो, किन बच्चा जन्माउनु पर्यो, बुवाको जिम्मेवारी निभाउन नसकेको व्यक्तिले भन्ने धारणा हो। र सकेसम्म अब जस उति अब छैन यो गाउँमा पनि धेरै अब साथीहरूले बुझेको छ, तर पनि अब व्यवहारमा चाहिँ लागू गर्न सकेको छैन, कतिले गरिरहेछ कतिले चाहिँ छैन त्यस्तो कुरा।
अबको दिनमा त्यो बुझाउनलाई तपाईँको पनि त भूमिका हुन्छ नि, होइन र?
हजुर, अब म अब त्यही त नि, कुनै ठाउँमा अब बुवाले अब बच्चाको दिशा है दिशा गर्ने बित्तिकै आमालाई बोलाइरहेको हुन्छ, ए ल छोराले अब छोरीले दिशा गरेर ल सफा गर्न आउनु भन्छ, अनि म चाहिँ त्यतिखेरै पुगेको खण्डमा चाहिँ म सम्झाउँछु तपाईँले गर्न सक्नुहुन्न त त्यस्तो काम, तपाईँको जिम्मेवारी होइन, तपाईँ बुढी त्यहाँ काममा बिजी छ कि तपाईँले नै गर्न सक्नु, तपाईँले नै गरिदिन्न भनेपछि कुनै ठाउँमा चाहिँ गरिरहेको छ, कसैले त कहाँ गर्नु बुढीले गरिहाल्छ नि त्यस्तो, मलाई त कस्तो गनाउँछ भन्ने कुराहरू हुन्छ, त त्यस्तो हुँदैन अब त्यस्तो गर्नुपर्छ भन्ने कुरा चाहिँ म यसो सम्झाउने कामहरू पनि गरिदिन्छु कहिले काहीँ।
अब नबुझ्ने मान्छेहरूले चाहिँ के भन्नुहुन्छ तपाईँले त्यसरी सम्झाइराख्दाखेरि, बच्चाको सरसफाइमा तपाईँले पनि ध्यान दिनुपर्छ भनेर भन्दै गर्दा?
कतिले त गर्छ नि, ए तिमी त अब त्यही त हो नि, बुढीले जे भन्छ बुढीको अधीनमा बस्ने मान्छे हो तिमी त, ए हामी त कहिले गर्दैनौ दिशा पिसा, तिमी त गर्छौ अनि छोराको सफा, तर हामी त गर्दैनौ बुढी मात्र, तिमी त हाकिम हो, तिमी त नोकरै हो नि, बुढीले कम त पेल्छ तिमीलाई, अब पेलन त्यो तिमी त जोइडिङले भन्छ कि।
अनि के भन्नुहुन्छ त तपाईँले, के प्रतिक्रिया दिनुहुन्छ?
अनि म त त्यस्तो होइन, अब बुढीले बुढी भनेको अब एउटा आफ्नो चाहिँ अब जीवन अब लाइफ पार्टनर हो, उसँग अब बित्नुपर्छ, अनि उसले भनेको कुरा नि मान्नुपर्छ, र राम्रो कुरा त सबै मान्नुपर्छ। अब बुढीले अब चोर्न जाउँ अब जुत्न जाउँ भन्न त त्यो त नमा त्यो त त्यो त अब त्यो त मान्ने कुरा नै भएन, अब त्यही त हो नि, अब राम्रो पक्ष त मान्नु पर्यो, बुढीलाई सहयोग गर्नु पर्यो, त्यस्तो होइन, अब सबै कुरा चाहिँ अब कोही ठुलो कोही सानो हुँदैन, सबै बराबर हो, बुढाबुढी भनेको बराबर हो भन्ने कुरा चाहिँ म अलि सम्झाउँछु साथीहरूलाई।
तालिम पछि चाहिँ बच्चाहरूमा अलिकति बोतलहरू पनि वितरण गरेको थियो होइन, तपाईँहरूले पनि पाउनुभयो के भयो?
हजुर, बोतल त्यो एउटा त्यो बोतल पनि वितरण गरे, र पछि एउटा पानी तताउने त्यो जग पनि वितरण गरेको छ।
पानी तताएर खुवाउने गर्नु भएको छ?
पानी तताएर त्यो बोतलमा हालेर अब खाँदैछ बाबुले पानी अहिलेसम्म।
भनेपछि हृष्टपुष्ट छ बाबु?
अहिलेसम्म पोसिले नै छ, अनि एकदम अहिले एज पनि के अरे वेट पनि एकदम बढी नै छ, मोटो मोटो छ, अब धेरै देख्नुभयो भने तपाईँले नै यसो कस्तो मोटे भन्यो होला, मोटे नै छ बाबु त, अहिले 2 वर्षको छ, 16 केजी जतिको छ चन्चो।
हजुर, तपाईँ एकजना मात्र पुरुष सहभागी हुनुहुन्थ्यो होइन कार्यक्रममा?
हजुर, म एक्लै थिएँ।
हजुर, उहाँले चाहिँ कतिको लागू गर्नुभयो सिकेका कुराहरू, व्यवहारमा चाहिँ कतिको उतारेको पाउनुभयो?
कतिले गरिरहेछ अब सकेसम्म सबैले गरिरह होला, अब त्यो अब गएर अब हेर्ने हेरेको त छैन, तर अस्ति प्रोग्राममा भनेअनुसार धेरै बुझेको छौँ आमाहरूले, अनि मैले पनि लक्ष्मीज्यूले भनेअनुसार उहाँले त्यस्तो भनिरहेको थियो, अनि मैले पनि थप है गर्नुपर्छ है भन्ने कुरा चाहिँ मैले पनि उहाँ सँगसँगै भएर आमाहरूलाई सम्झाउने कुराहरू भयो, अनि मैले त भने अब थर्मस लगेर अब ठ्याक्क नयाँ बनाएर राख्ने, पछि छोराछोरी ठुलो भएपछि दिने भन्ने भयो, कहाँ दिन्छ हामी छोरा छोराछोरीलाई हामी पानी तताएर दिइहाल्छौँ भन्ने कुराहरू मैले जोखिम म त्यो गरेको थिएँ, अनि हामी त पानी तताएर दिनु भनेको पानी तताएर दिन्छौँ अब छोराछोरीलाई भन्थ्यो, त्यस्तै लागू गरिरहेको होला।
कतिपय ठाउँमा चाहिँ ज्वरो आएको बेलामा मात्रै पानी तताएर दिने चलन पनि हुन्छ होइन, त्यही पनि आधा चिसो आधा तातो मिसाएर दिने चलन पनि हुन्छ धेरै ठाउँहरूमा, यता चाहिँ त्यस्तो छ कि छैन?
अब यता चाहिँ त्यस्तो छैन, कतिको के छ के रहेछ भन्दाखेरि त्यो धेरै तातो भएपछि नखाने है, मन तातो भएपछि खाने भन्ने कुराहरू बुझ्दो रहेछ। मैले पनि त्यही बुझ्दियो र पछि चाहिँ थाहा पाएँ अनुसार झन् मन तातो बनाएको पनि झन् धेरै असर गर्दो रहेछ कि, किनभने त्यो जीवाणु चाहिँ अलि निराश भएर बसिरहेको हुँदो रहेछ चिसो पानीमा चाहिँ, जब मन तातो हुन्छ नि उसलाई छटपटे हुँदो रहेछ कि, अनि एकदम एक्टिभ हुँदो रहेछ र त्यसपछि चाहिँ धेरै झन् अनि पानीमा झन् त्यो रोगमा चाहिँ रोगसँग लड्ने क्षमता चाहिँ के अरे रोग चाहिँ एकदम लाग्ने क्षमता चाहिँ उनीहरूमा हुँदो रहेछ त्यो जीवाणुहरूमा, त्यहाँबाट चाहिँ पानी मन तातो पानी धेरै जोखिम हुँदो रहेछन् भन्ने कुराहरू छ। र यहाँ चाहिँ अब त्यस्तो छैन, ज्वरोमा मात्र झन् पानी खुवाउँदैन, ज्वरो आएपछि तातो पानी त खुवाउनु हुँदैन भन्छ अनि खुवाउँदै खुवाउँदैन झन्,
भनेपछि पानी नै खुवाउँदैनन्,
ज्वरो आउने बेलामा त पानी खुवाउँदैनन् अनि त्यही त चिसो पानी खुवाउने गर्छ झन् यहाँनिर त।
त्यस्तो चलन छ,
त्यस्तो चलन अब थियो, अब
अब यो तालिम पछि चाहिँ परिवर्तन भएको छ अलिकति,
अब पानी तताउने कुरालाई चाहिँ अब धेरै ध्यान दिइरहेको छ अहिले यो तालिम पछि चाहिँ।
आगामी दिनहरूमा चाहिँ यो तालिम पनि अलिकति पुरुषलाई पनि महिलालाई पनि दुवैलाई राखेर दियो भने अझ राम्रो हुने देख्नुहुन्छ कि के छ?
खासमा अब पुरुष त अब बोलाएकै थिएन है, अब बुढी आउनु हुने म गइ नै हाल्यो, भयो भने त अब सकेसम्म मेन अब एक नम्बर भनेको आमाले बुझ्नुपर्ने कुरा हो, भयो भने त अब आमा बुवाले बुझ्यो भने त अब किनभने उनीहरू दुईजनै गरेर गऱ्यो भने एकजनाले गर्दा र दुईजनाले गर्दा धेरै फरक हुन्छ नि, आमा नभएको बेलामा त बाउले त्यो शिक्षा एजुकेसन छैन भने बुवाले कहाँबाट त्यो स्वस्थ बनाउँछ भन्ने कुरा हो, र भयो भने त बुढाबुढी आमा बुवाले नै यो प्रोग्राम पायो भने चाहिँ झनै राम्रो हुन्छ।
यो महिला र पुरुष मध्ये कसले पाएको तालिम चाहिँ बढी प्रभावकारी हुँदो रहेछ?
महिलाले पाएको प्रभावकारी हुन्छ, पुरुषले त अब पुरुषले लागू गर्न सक्दैन, पुरुष त अब कतिपय पुरुष त गफ मात्र हुन्छ, महिला हुनेको अब यिनीहरूले चाहिँ काम पनि लागू गर्छ, किनभने बुवाले भन्दा आमाले धेरै बच्चाहरूले माया गर्छ र केयर पनि हुन्छ, बुवा भन्नेको केटा भन्ने कुनै त कमाउन जानु पऱ्यो कहाँ कहाँ जानु पऱ्यो सधैँ त बच्चाहरूसँग हुँदैनन्, अब त्यही त हो नि, अब आमा भनेको सधैँ हुन्छ नि त्यो बच्चा नहुर्कुन्जेल अनि सधैँ अनि बच्चासँगै हुन्छ र सबै कुरामा चाहिँ आमा बच्चा सँगसँगै हुन्छ र महिला चाहिँ हुनुपर्छ भन्ने मेरो विचारमा चाहिँ त्यस्तै लाग्छ।
तपाईँ अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। कार्यक्रममा अब भने पालो भएको छ सरसफाई सम्बन्धी गीत सुन्ने। पानी र सरसफाई सम्बन्धी गीत। यो गीत सँगै अब भने हामी तपाईंलाई पानी र सरसफाई सम्बन्धी तपाईंकै प्रतिक्रिया सुनाउँछौ। पानी र सरसफाई सम्बन्धी हामीलाई यस्तो प्रतिक्रिया प्राप्त भएको छ।
मेरो नाम नक्षता हो, म उता स्विम्बुमा बस्छु। म उज्यालो नेटवर्कको धेरै जस्तो सुन्ने गरिरह हुन्छु होइन, अनि कार्यक्रमहरू पनि धेरै रमाइलो हुन्छ, धेरै हेल्पफुल हुन्छ हाम्रोलाई, हाम्रो डेली लाइफको बेसिसमा हुन्छ, सबैलाई हेल्प गरिरहेको हुन्छ होइन। उज्यालो नेटवर्कको खाने पानी र सरसफाइको पनि सुनेको थिएँ होइन, त्यो कार्यक्रमले पनि हामीलाई धेरै मद्दत गरेको छ, हामीलाई मात्र होइन गाउँघरका सबैजनालाई धेरै मद्दत गरेको छ, महिलाहरूलाई धेरै मद्दत गरेको छ, बच्चाहरूलाई धेरै मद्दत गरेको छ, रोगबाट जगाएको छ होइन।
मेरो नाम सीता अधिकारी हो, त्यही हो बच्चाहरूको राम्रो पोषण राम्रो सबै थियो, राम्रो भएको राम्रो लाग्छ बच्चाहरूको लागि। अब सबै राम्रो सफा सुग्घर, अब हेर्दाखेरि वातावरण यहीँ बिहान यसो बसेको बेलामा भान्सा बसेको बेलामा त्यो उज्यालो सुन्छु क्या, अहिले यहाँ राम्रो लाग्छ मलाई।
तपाईंकै यो प्रतिक्रियासँगै अब भने हामी कार्यक्रम पानी र सरसफाईको अन्त्यतिर आइपुग्यौं। तपाईंलाई आजको कार्यक्रम कस्तो लाग्यो त? सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला। तपाईंले सुन्दै गरेको रेडियो स्टेशन वा उज्यालो रेडियो नेटवर्कको ठेगानामा तपाईंले आफ्ना सल्लाह सुझाव पठाउन सक्नुहुन्छ। यस्तै हाम्रो आइभीआर नम्बर 01500001092 रेकर्ड गराएर पनि तपाईंले आफ्नो प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। खानेपानी सरसफाई स्वच्छता र पोषण सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै। कार्यक्रम उत्पादनमा सहजीकरण गर्नुभएकोमा एसएफको खानेपानी तथा सरसफाई विभाग र कार्यक्रम सुन्नुभएकोमा तपाईँ सबैलाई धन्यवाद दिँदै आजको कार्यक्रमबाट प्राविधिक साथी सशिन्द्र गौतमसँगै जानुका दुवाडी पनि विदा हुन्छु। नमस्कार।